नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी सम्बन्धित व्यक्तिहरूसँग यो समयमा प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। सरकारले निजी क्षेत्रलाई राष्ट्रिय समृद्धिको प्रमुख सम्भागका रूपमा लिई व्यवसाय मैत्री वातावरण सिर्जना गर्ने गरी 18 बुँदे राष्ट्रिय प्रतिबद्धता व्यक्त गरेको छ। रोजगारी सिर्जना, वस्तु तथा सेवाको आपूर्ति, राजस्व योगदान र लगानी योग्य पूँजी प्रभावमा निजी क्षेत्रलाई अग्रणी भूमिकामा राखेर आफू नियामक तथा सहजीकरणको भूमिकामा रहने प्रतिबद्धता सरकारले गरेको छ। निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सृजनशीलतालाई प्रवर्धन गर्ने सरकारको प्रतिबद्धता रहेको छ। प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलहरूका चुनावी घोषणा पत्रलाई आधार मानेर सरकारले राष्ट्रिय प्रतिबद्धता तयार पारेको हो। राष्ट्रिय प्रतिबद्धता असार 18 गतेको मन्त्री परिषद बैठकबाट स्वीकृत गरी हिजो सार्वजनिक गरिएको छ। रोजगारी सिर्जना, वस्तु तथा सेवाको आपूर्ति, राजस्व योगदान र लगानी योग्य पूँजी प्रवाहमा निजी क्षेत्रको अग्रणी भूमिका रहनेछ भने सरकार नियामक तथा सहजीकरणको भूमिकामा रहनेछ। राष्ट्रिय प्रतिबद्धतामा भनिएको छ, निजी क्षेत्रको गतिशीलता, नवप्रवर्तन र सृजनशीलतालाई प्रवर्धन गर्न उदार अर्थनीति र सार्वजनिक शिक्षा, स्वास्थ्य, यातायात, आवास तथा सामाजिक सुरक्षा मार्फत राष्ट्रिय आयको समतामूलक पुनर्वितरणको सन्तुलन सहित समग्र विकासको आधार तयार गरिनेछ। अर्कोतर्फ सरकारले अहिले विभिन्न उद्योगी व्यवसायीहरूसँग छलफल गरेको छ। त्यो सँगै हिजो निर्माण व्यवसायीहरूसँग पनि छलफल गरेको छ। निर्माण क्षेत्रको समस्या समाधानमा सरकार सकारात्मक देखिएको छलफलमा सहभागी निर्माण व्यवसायीहरूले प्रतिक्रिया दिएका छन्। अर्थतन्त्र चलायमान बनाउँदै निजी क्षेत्रको आत्मविश्वास बढ़ाइने नीति सरकारले लिएको छ र निर्माण व्यवसायीहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रको समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउनु भएको छ। लामो समयदेखि रोकिरहेको भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, मूल्य समायोजन र ब्याङ्किङ तथा लगानी सम्बन्धी चुनौतीबारे प्रधानमन्त्रीलाई व्यवसायीहरूले जानकारी गराएका छन्। आज हामी हिजो भएको छलफल र निर्माण व्यवसायीहरूले भोग्नु परेको समस्या लगायतका सन्दर्भमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमरे। घिमरेज्यू, स्वागत छ यहाँलाई।
सबभन्दा पहिला त रेडियो नेपाल सुनिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक आभार गर्नु।
हजुर, अब हिजो यहाँहरूले प्रधानमन्त्रीसँग छलफल गर्नुभयो, छलफल सकारात्मक भएको, छलफल पछि प्रतिक्रिया पनि छलफलमा सहभागीहरूले व्यक्त गर्नुभएको छ। अब हिजोको छलफलबाट कुराकानीको शुरूआत गरौं। हिजोको छलफल कस्तो रह्यो, के विषयमा छलफल भयो, प्रधानमन्त्रीले के भन्नुभयो यहाँहरूलाई?
सम्माननीय प्रधानमन्त्रीज्यूले उच्च प्राथमिकता राखी निर्माण व्यवसाय, जुन निजी क्षेत्रको निर्माण व्यवसाय छ, उहाँहरूलाई प्राथमिकतामा राखेर चाहिँ जुन हामीलाई बोलाएर छलफलमा राख्नुभयो। सबैभन्दा पहिला त सम्माननीय प्रधानमन्त्रीज्यूप्रति हामी आभार व्यक्त गर्दछौँ। नेपाल निर्माण व्यवसाय महासङ्घ निजी क्षेत्रको 7 प्रदेश 77 जिल्ला लगभग 32,000 निर्माण व्यवसायी भएको एउटा संस्था हो। यो संस्थालाई प्राथमिकता राखेर सरकारले हामीलाई विभिन्न विषय, एउटा विषय दुईवटा विषय भनेर धेरै विषयहरूमा चाहिँ पूर्वाधारमा भएका समस्या, त्यसका समाधानहरू र दीर्घकालीन समस्याका समाधानहरूलाई सहित छलफल भएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रा समस्या भन्दा पनि हाम्रा समाधानहरू के हुन्छ भन्ने कुरा उहाँले एकदमै आफै नै प्राविधिक विषयमा चाहिँ विज्ञ हुनुभएको हुँदा उहाँले चाहिँ हामीसँग धेरै नै राम्रो विषयहरूमा छलफल भएर समस्याको समाधान गर्नेतर्फ पनि अगाडि बढाउनु भन्नुभएको छ।
अब हिजोको छलफलपछि 2000 आयोजनाको ठेक्काको चाहिँ म्याद थप हुने यहाँहरूले बताउनु भएको छ, होइन? अब त्यो विषय चाहिँ के हो खास, अब किन आयोजना समयमा सम्पन्न हुन सकेन र अब मन्त्रालयले गरेको परिपत्रले समेट्न नसकेका ती आयोजनाहरू अब हिजोको छलफलबाट चाहिँ ती आयोजनाको ठेक्काको म्याद थप हुने यहाँहरूले बताउनु भएको छ, अब त्यो विषयमा चाहिँ स्पष्ट गरिदिनुहोस् त।
यी आयोजना जुन धेरै लामो समयदेखि रुग्ण भएर बसेका थिए, ती आयोजनाहरू जुन हाम्रा यो मूल्य समायोजन नभएको कारणले गर्दाखेरि मध्य पूर्वको युद्धको कारणले गर्दाखेरि कोभिडदेखि नै यो समस्याहरू आउँदै 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 गरेका थिए र त्यो ठेक्काहरूमा साइट क्लियर नभएका समयमा भुक्तानी नभएका वन जङ्गलका व्यवस्थापन गर्न नसकेका ल्यान्ड एक्विजिसन जस्ता समस्याहरू भएका ठेक्काहरू अहिले सरकारले बिस्तार त्यसलाई समस्यालाई समाधान गर्न गइरहेको छ र निर्माण व्यवसायीले पनि काम गर्दै ती ठेक्काहरूलाई अहिले सम्पन्न गर्नतिर गइरहेको छ। त्यतिखेरको 2070-71-72 सालका ठेक्काहरूको अहिले काम गर्दाखेरि नेपाल सरकारले उनै ठेक्कादारसँग जो निर्माण व्यवसायीहरूसँग काम गर्न पायो भने अनि उहाँहरूसँग धेरै सस्तोमा पनि काम हुन्छ र समय पनि अहिले सकियो भने सरकारलाई फेरि टेन्डर निकाल्ने चाहिँ पुनः निकाल्नलाई चाहिँ समस्या पनि हुँदैन। त्यो भएको कारणले गर्दाखेरि सरकारले लगभग 2000 आयोजनाहरू र त्यो सँगसँगै अहिले मध्य पूर्वको जुन युद्धको कारणले गर्दाखेरि इन्धन लगायतका मूल्यमा वृद्धि भएपछि त्यो निर्माण कार्यहरू काम गर्न सक्ने अवस्थामा भएन। फागुनको 15 अत्यधिक मूल्य वृद्धि भयो इन्धन बिटुमिन र निर्माण सामग्रीहरूमा पाइप फिटिङहरू सबै निर्माण सामग्रीमा मूल्य वृद्धि भयो। त्यो व्यवसायीले ठेक्न सक्ने अवस्था नभएको कारणले गर्दाखेरि त्यस्ता ठेक्काहरूको अहिले म्याथप गरेर सरकारले एउटा निकास दिन खोजिरहेको छ तर त्यो एकदम स्वागत योग्य कुराहरू पनि छ।
अब हामीले यो कुराकानी गरिरहँदा निर्माण व्यवसायीका पनि थुप्रै गल्ती देखिँदै आएको छ। लामो समयसम्म आयोजना त्यत्तिकै राख्ने जसका कारण चाहिँ त्यो आयोजना समयमा सम्पन्न नहुँदा स्थानीयहरू प्रभावित हुनु त स्वाभाविकै हो, त्यो आयोजनाले दिने प्रतिफलबाट पनि विमुख हुनुपर्ने अवस्था छ। अब यो चाहिँ किन हुन्छ, के कारणले हुन्छ, यहाँहरूकै कारणले हो कि अब जसले ठेक्का दियो अब सरकार पक्षबाट हो कि, यो लामो समय ठेक्का लिएर काम सम्पन्न हुन नसक्नु आयोजना रुग्न हुनुको कारण चाहिँ के हो, अलिकति स्पष्ट गरिदिनुहोस् न।
प्रविजी यसमा चाहिँ यो निर्माण व्यवसायको दोष भन्दा पनि यसभन्दा अगाडिका सरकारहरूले एकैचोटि एउटै स्विच खिचेर 356 स्वास्थ्य चौक स्वास्थ्यका भवनहरू र राजनीतिक पहुँचका आधारमा बिना बजेटका श्रोसुनचिता नभएका आयोजनाका इआई वातावरण मूल्याङ्कन जस्ता गर्नुपर्ने पूर्व गर्नुपर्ने आयोजनाका गर्नुपर्ने कामहरू कुनै पनि नगरेका कारणले गर्दाखेरि र जग्गा प्राप्ति युटिलिटी यो बिजुलीहरूका पोलहरू सार्न सक्ने सार्न पर्ने कामहरू पनि नगरेको कारणले गर्दाखेरि लामो समयदेखि ठेक्काहरू रुग्न हुँदै गए। अझ हामीले 2 अगाडि त निर्माण व्यवसायीले भुक्तानी नै पाएन, निर्माण काम गरेको भुक्तानी दिन सकेन भनेर हामीले आन्दोलन नै गर्न पर्यो भुक्तानीको विषयमा। त्यो भुक्तानी विषय नै हामीलाई लगभग भुक्तानी लिनको लागि 1.5 त हामी सडकमै नै पर्यौँ। यो सरकार पहिलाको सरकारले यस्ता कामहरू चाहिँ पहिला गर्नुपर्ने कामहरू नगरेका कारणले ठेक्काहरू रुग्न भएका हुन्। करिब 90% ठेक्काहरू नेपाल सरकारका कारणले रुग्न भएका छन् र रुग्न भएका हुन्। त्यसमा निर्माण व्यवसायीले गएर साइडमा काम गर्न सक्ने अवस्था पनि हुँदैन। तर बाहिर फिल्डमा देखिँदाखेरि के हुन्छ भने निर्माण व्यवसायीले काम गरेन, निर्माण व्यवसाय चाहिँ भाग्यो, निर्माण व्यवसाय फटायो भनेर भाष्य सिर्जना चाहिँ गरिन्छ। यो असाध्यै दुर्भाग्य विषय हो। भित्री विषय चाहिँ अर्कै नै छ। यो मैले अहिले भनिसकेँ, भित्री विषय भनेको निर्माण व्यवसायीलाई काम गर्ने वातावरणै बनाइदिएन। काम गर्न गयो, नदीजन्य निर्माण सामग्रीहरू, खानीजन्य निर्माण सामग्रीहरू पर्याप्त नेपालमा यति धेरै सामग्री सम्झ धनी देश हो त्यो, तर हामीले काम गर्ने ठाउँमा त्यो किसिमको वातावरण पाउँदैनौँ। त्यसमा आइआइए जस्ता चाहिँ कामहरू हुँदैनन्। स्थानीय तहमा गएर चाहिँ तपाईँको निर्माण सामग्रीहरू उपलब्ध त हुँदैन, क्रसरहरू चाहिँ उपलब्ध हुँदैन। त्यो कारणले गर्दा पनि ठेक्काहरू रुग्न भइरहेका छन्। त्यो क्रसरहरू चाहिँ तपाईँको जुन चाहिँ मुन्द्रीले मात्रै काम गर्न सक्ने खालको वातावरण पनि भइरहेका हुन्छ र निर्माण सामग्री पनि उपलब्ध हुन नसक्ने अवस्था आइरहेका हुँदाखेरि लामो समयदेखि चाहिँ ठेक्का रुग्न भएका हुन्। यो ठेक्कालाई धेरै चाहिँ अब यो कामै नहुने ठेक्काहरूलाई नेपाल सरकारले सुविस्ताको आधारमा एकपटकलाई अन्त्य गर्नुपर्ने हुन्छ र काम सक्ने ठेक्काहरूलाई चाहिँ म्याथप गरेर सरकारले यसलाई सम्पन्न गर्नुपर्ने लाग्नु पर्छ।
तर अब निर्माण व्यवसायी कम्पनीहरूले पनि अब एउटा ठेक्का लिएर त्यसको भनौँ न त्यो सम्पन्न गरेर अर्को प्रक्रियामा अर्को ठाउँको अर्को कामको ठेक्का लिनुपर्नेमा अब दर्जनौ ठेक्काहरू एकैचोटि लिँदा चाहिँ उसको क्षमता भन्दा बढी त्यहाँ कामको लोड हुने, जसका कारण चाहिँ कुनै पनि आयोजना चाहिँ समयमा सम्पन्न नहुने परिस्थिति पनि छ नि। फेरि
एकदमै सत्य हो। यो कारणले गर्दाखेरि एउटै निर्माण व्यवसायले सयौँ निर्माण कार्यहरू ठेक्का लिने, आफ्नो क्यापेसिटी छैन क्यापेसिटी भन्दा बढी काम लिइदिने र ठेक्का बाँड्ने, अर्कालाई ठेक्का दिने र काम नगर्ने प्रवृत्तिको चाहिँ हाबी भएकै हो। त्यो कारणले गर्दाखेरि हामीले यो यसमा निर्माण व्यवसायहरूको आफ्नो क्यापेसिटी भन्दा बढी भयो। यसलाई पाँचवटा काम मात्रै निर्माण कार्य गर्ने, पाँचवटा काममा कुनै काम सम्पन्न भएपछि अर्को काम गर्न पाउने भन्ने सार्वजनिक खरिद नियमावलीमा ल्याएपछि अहिले निर्माण व्यवसायले गरेका कामहरू नयाँ कामहरूमा चाहिँ ठेक्का रुक्न अवस्थामा पुगेका छैनन्। अहिले भटाभट निर्माण व्यवसायले काम पनि सम्पन्न गरेका छन्।
अब सँगै अब भुक्तानीको समस्या विगतमा देखिएको थियो, यहाँले भनिहाल्नुभयो, यहाँहरू आन्दोलनमा पनि निस्कनु पर्ने अवस्था आयो भुक्तानीका लागि सरकारसँग। अब यो अवस्था अहिले कस्तो छ? अहिले अब यहाँहरूले लिनुपर्ने, सरकारसँग लिनुपर्ने भुक्तानी कति छ, कति रकम छ, र यो भुक्तानी पछिल्लो समय सहज रूपमा भइरहेको छ कि छैन?
एकदमै अहिले नयाँ सरकार आइसकेपछि भुक्तानीको समस्यालाई यो अप्ठ्यारो अवस्था परेको हुँदाखेरि अर्थमन्त्रीज्यूले यो भुक्तानी प्रणालीलाई पनि जुन सम्बन्धित मन्त्रालयबाट काम गरेको हो त्यो मन्त्रालयमा नै भुक्तानीको चाहिँ शीर्षकहरूमा जसले काम गरेको छ त्यसलाई भुक्तानी दिन सक्ने व्यवस्थापन गरेको छ। करिब अहिले अब असार मसान्त आउन लागिसके सकिन लाग्दाखेरिसम्म 40% भुक्तानी चाहिँ हाम्रो 40% चाहिँ अहिले पुँजीगत खर्च भएको छ। अहिले सरकारको पुँजीगत खर्च अहिले यो वर्ष घुम्न सकेन, यो वर्षमा जेएनजी आन्दोलन त्यसपछि एकदमै ठुलो बाढी गएको कारणले गर्दाखेरि हाइवेहरू सबै बन्द भएर निर्माण कार्यहरू पनि बन्द हुन बन्द भए र त्यसपछि निर्वाचनको कार्यक्रम अहिले नयाँ सरकार आयो, निर्वाचनको कार्यक्रम पनि भयो र साथै मध्य पूर्वको युद्धको कारणले गर्दाखेरि निर्माण व्यवसायले काम गर्न सकेनन्। त्यो सँगसँगै निर्माण व्यवसायलाई नेपाल सरकारले मूल्य समायोजन पनि दिन सकेन, त्यो कारणले गर्दा पुँजीगत खर्च असाध्यै कम भयो र यो वर्षमा करिब करिब 50% हाराहारी मात्रै पुँजीगत खर्च हुने देखिन्छ। अहिले भुक्तानीको विषयको कुरा गर्दाखेरि असाध्यै सजिलो भएको छ, एकदमै बजेट पनि विनियोजन भएको छ, तर हाम्रा पुराना ठेक्काहरू जुन म्याथप नभएका ठेक्काहरू छन् र लामो समयदेखि रुक्न आयोजना बर्सिएका छन्, लगभग त्यस्ता ठेक्काहरू 15 अर्बको चाहिँ भुक्तानी लिन बाँकी छ भने दाबी रकम जुन नेपाल सरकारसँग विवाद भई मध्यस्थबाट निर्णय भएका लगभग 3 अर्ब जति चाहिँ त्यस्ता भुक्तानीहरू लिन बाँकी छन्।
अब भुक्तानीकै कुरा गर्दा अब प्रत्येक भुक्तानीमा सम्बन्धित निकाय र सम्बन्धित अधिकारीहरूलाई चाहिँ केही रकम छुट्याउनु पर्छ भनेर यहाँहरूकै निर्माण व्यवसायीहरूले सञ्चार माध्यममा अभिव्यक्ति दिएको हामीले हेरेका छौं, सुनेका छौं। अब यो भुक्तानीको सम्बन्धमा अब यसरी रकम बाँड्दै गर्दा अब निर्माण व्यवसायीहरूले गर्ने कामको गुणस्तरमा पनि प्रश्नचिन्ह उठ्ने गर्छ। सस्तोमा काम गर्नुपर्ने, त्यसमा पनि अब सम्बन्धित अधिकारीहरूलाई थप दिनुपर्ने, जसका कारण चाहिँ काममा चाहिँ यसको प्रत्यक्ष असर देखिन्छ, जसका कारण चाहिँ जुन गुणस्तर हुनुपर्ने हो त्यो नभइरहेको अवस्था पनि छ। अब यो खास के हो, यो अवस्था अलिकति यहाँले मिल्छ भने त्यो भनौँ न, अहिले जुन खालको सरकारले सुशासनको कुराहरू गरिरहेको छ, अब विगतमा यो भुक्तानीको सम्बन्धमा थुप्रै गुनासोहरू निर्माण व्यवसायको हामीले सुनेका छौं।
यो एकदमै ठुलो समस्या आएको थियो। हामीले नेपाल सरकारलाई पूर्वाधार क्षेत्रमा ठुलो भ्रष्टाचार हुन्छ भनेर पटक पटक धेरै लामो समयदेखि सरकारलाई जानकारी गर्दै आएका थियौँ, तर हाम्रो सरकारले कानमा तेल हालेर बसेर सुन्दै सुन्दैन यसभन्दा पूर्व सरकारले। अब अहिले जुन सरकार आएको छ ऊ सुशासनको लागि उसको उच्च पहिलो प्राथमिकता नै सुशासन छ। हामीले उहाँ सरकार आउने बित्तिकै सम्मान हाम्रो भौतिक मन्त्रीज्यूसँग छलफल भएर तुरुन्त नै पूर्वाधार क्षेत्रमा भएका भ्रष्टाचारलाई अन्त्य गर्नको लागि हामीले दिने अतिरिक्त रकमहरूलाई बन्द गर्नुपर्छ भनेर उहाँबाट र छलफल पनि भयो। ठेक्का लिँदाखेरि पनि तपाईँको त्यस्ता किसिमका अवस्थाहरू आइरहेका हुन्, त्यो सँगसँगै हाम्रै व्यवसायीहरूले पनि ठेक्कालाई अलि ठुलो बनाउने अथवा आफ्नो क्राइटेरिया अनुसार बनाउने र त्यसमा ठुलो भ्रष्टाचार हुने विषयहरू पनि थियो। त्यो पनि अहिले सरकार आएपछि लगभग त्यो त विषय अन्त भएको छ. तर अर्को चाहिँ जुन हजुरले भनेको कुराहरू जुन छ अझै पनि अन्त्य हुन सकेको छैन. नेपाल सरकारका अधिकारीहरूले विभिन्न बाहनामा विभिन्न बिलको भुक्तानी लागि अप्ठ्यारो बनाउने, साइडमा भेरिएसन अर्डर स्वीकृत नगरिदिने, म्याप थप नगरिदिने, जस्ता कारणले गर्दाखेरि निर्माण व्यवसायीहरू अझै पनि प्रताडित छन् र उहाँहरू अझै पनि दिन बाध्य भइरहेका छन्. हामीले नेपाल निर्माण व्यवसायी महासङ्घले प्रेस विज्ञप्ति मार्फत जारी गरी अबदेखि व्यवसायीले कुनै पनि अतिरिक्त चाहिँ यो विषयहरूलाई गर्न अगाडि बढाउनु हुँदैन भनेर हामीले भनेका छौँ. हिजो मात्रै पनि सम्माननीय प्रधानमन्त्रीज्यूले यो विषयमा एकदमै गहन छलफल गरी यसलाई यो भ्रष्टाचारलाई अन्त्य गर्नलाई, न्यून होइन कि अन्त्य गर्नलाई के गर्नुपर्छ भन्ने विषयहरूमा पनि सम्माननीय प्रधानमन्त्रीज्यूले असाध्यै बढी चासो राख्नुभयो. पूर्वाधार क्षेत्रमा चाहिँ भ्रष्टाचार एकदम ठुलो भ्रष्टाचारको जालो थियो, बिस्तार तोड्न त तोडिँदैछ तर यसलाई पूर्ण गर्नलाई हामी पनि त्यसमा सहयोग गर्दै बिस्तारै यसलाई हामीले गर्दै गरेका छौँ. हामी एक मात्र नेपाल निर्माण व्यवसाय महासङ्घ यो भ्रष्टाचार नियन्त्रण गर्नलाई पनि हामी एकदमै लागिरहेका छौँ.
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ. आजको अन्तरसंवादमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसँग हिजो प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गर्नुभएको छ र त्यो छलफलमा निर्माण व्यवसायमा चाहिँ अहिले देखिएका समस्याहरूका बारेमा व्यवसायीहरूले आफ्ना कुरा राख्नु भएको छ र सँगै अब प्रधानमन्त्रीले पनि यी मागहरू सम्बोधन गर्ने तत्परता सरकारले देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ र यही विषयमा केन्द्रित रहेर हामीले नेपाल निर्माण व्यवसाय महासंघका महासचिव शिवहरि घिमरेसँग कुराकानी गरिरहेका छौं. जस्तो अब घिमरेज्यू, सरकारले सार्वजनिक खरिद ऐनमा संशोधन पनि गरेको छ. अब यसको भनौं यो संशोधनले संशोधनका कारण निर्माण व्यवसायीहरूलाई जुन खालको असहजता भएको थियो यसले केही हदसम्म सम्बोधन पनि गरेको यहाँहरूले प्रतिक्रिया दिनुभएको छ. अब यो पछिल्लो सरकारले गरेका प्रयासहरूले यहाँहरूलाई सहज हुँदै गएको हो, यहाँहरू सहज बाटोमा अगाडि बढ्दै हुनुहुन्छ.
सार्वजनिक खरिद ऐन 2063 को दोस्रो संशोधन हिजो नै राष्ट्रिय सभाबाट पनि पास भई राष्ट्रपतिबाट लालमोर पनि लागिसकेको छ. यसमा सबैभन्दा ठुलो कुरो हामी निर्माण व्यवसायीले पहिलेदेखि उठाउँदै आएका यो अत्यन्तै घट्ने लो बिडलाई निरुत्साहित गर्नको लागि एभरेज बिड लागू गरेको छ, जसले पूर्वाधार क्षेत्रमा अब चलायमान गराउँछ र पूर्वाधार क्षेत्रमा भएका क्वालिटीको कुराहरू हामीले सबैमा निर्माण कार्य गर्नुपर्ने कुराहरूलाई पनि यसले धेरैसम्म सम्बोधन गरेको छ र साथै कर्मचारीहरू जो अधिकारी र आयोजना प्रमुखहरूले साइडमा समयमा काम गर्नुपर्ने, समयमा निर्णय गर्नुपर्ने, कलम चलाएर अब कलम चाहिँ जुन जसले चाहिँ कलम चाहिँ बिर्को बन्द गरेर राखेका हुन्छ उहाँहरूले पनि कलमको बिर्को समयमा खोलेन भने कारवाही हुने जस्ता एकदमै यो टाइम लाइन र चाहिँ सिस्टममा चाहिँ ल्याउन खोजिएको छ. निर्माण व्यवसायले पनि समयमा काम गरेन भने यसको दोष भागी हुने र कर्मचारीहरू पनि आयोजना प्रमुखहरू पनि जो गर्ने गर्दाखेरि यसले एकदमै राम्रो पनि ल्याएको छ र यसले पूर्वाधार क्षेत्र अब चलायमान हुन्छ. सरकारले बजेटको सिस्टम पनि सिस्टममा हरेक महिनामा मन्थली पेमेन्ट सिस्टमलाई ल्याउन खोजिरहेको छ, जसको कारणले गर्दाखेरि हामीसँग काम गर्ने लगभग हामीसँग आश्रित 20 लाख हामीसँग आश्रित चाहिँ मजदुरहरू हुनुहुन्छ, उहाँहरूलाई रोजगार जल सिर्जना गरिरहेको छ. त्यो क्षेत्रलाई पनि तपाईँको चला एकदमै उहाँहरू आज काम गरेर भोलि छाट्टार्नुपर्ने हुन्छ, उहाँहरूलाई पनि समयमा भुक्तानी हुँदाखेरि बाहिर अहिले बाहिर जाने मजदुरहरू निकै नै एकदम बाहिर जानुपर्ने अवस्था छ. त्यो अवस्थाबाट पनि अब जानुपर्ने अवस्था हुँदैन किनभने नेपालमै नै काम गरेर 35-40 हजार रुपियाँ कमाउनलाई गाह्रो हुँदैन. बाहिर काम गरेर उहाँहरू 45 डिग्रीको घाममा 25-30 हजार रुपियाँ काम गर्नलाई चाहिँ गइराख्नु भएको छ, परिवारलाई छोडे जानुभएको छ. त्यो त्यसको चाहिँ अन्त हुनेछ.
अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइपुगेका छौँ. अब हिजोको छलफलबाट जति पनि अलपत्र रहेका आयोजनाहरू छन्, सड़कहरू छन्, पुलहरू छन् होइन, अब ठेकदार एक हिसाबले भन्यो भने ठेकदार भाग्यो, किन बनेन भन्यो भने ठेकदार भाग्यो भनेर हामीले सुन्ने गरेका छौँ. अब यो समस्याको अन्त्य हुन्छ, ती आयोजनाहरू अलपत्र परेका आयोजनाहरू चाहिँ अब अगाडि बढ्ने सम्भावना देखिन्छ, त्यो आशा गर्न सकिन्छ?
सरकारले अरू कुरा होइन, अब अहिलेको अत्यधिक मूल्य वृद्धिको मूल्य समायोजन तत्कालै गर्नुपर्ने अवस्था हुन्छ, किनभने मूल्य समायोजन अति नै बढेको छ मूल्य वृद्धिको चाहिँ कारणले गर्दाखेरि। निर्माण व्यवसायीले 74 रुपियाँको बिटमिन अहिले 170 रुपियाँमा ल्याएर खरिद गरेर काम गरिरहेको छ। यस्तै गरेर डिजेलको मूल्य अहिले 30 रुपियाँ त घट्यो, तर अहिले अझै पनि हाम्रो ओरिजिनलबाट 40% वृद्धि छ। त्यस कारणले यसलाई मूल्य समायोजनलाई चाहिँ सरकारले तत्कालै लागू गर्नुपर्ने हुन्छ, नम्बर एक। नम्बर दुईमा हाम्रा 32,000 निर्माण व्यवसायीहरू मध्येमा साना निर्माण व्यवसायी लगभग 30,000 निर्माण व्यवसायी हुनुहुन्छ, ती उहाँ व्यवसायीहरूलाई सम्माननीय प्रधानमन्त्रीजीको एकदमै चासो थियो। उहाँहरूले इन्जिनियर राखेर साइडमा काम नगरेको कारणले गर्दाखेरि साममा क्वालिटीको काम हुन सकेन। उहाँहरूले इजाजत लिँदाखेरि नै इन्जिनियरको चाहिँ व्यवस्थापन थियो, तर इन्जिनियर चाहिँ नेपाल सरकारका इन्जिनियरमा भर पर्नु पर्ने, एउटै इन्जिन एउटै ठेक्कामा तपाईँको चाहिँ एउटै निर्माण व्यवसायले 4-5 निर्माण व्यवसाय मिलेर एकजना इन्जिनियर राख्ने त्यस्तो प्रथा थियो। त्यसलाई पनि अन्त गरेर निर्माण कार्यमा प्राविधिकको अनिवार्य उपस्थिति भन्ने विषय चाहिँ प्रधानमन्त्रीज्यूले स्पष्ट निर्देशन दिनुभएको छ। यसै गरेर नेपाल सरकारले अहिले सनसेट ल जसले जुन कानूनले सबै एकीकृत वन जङ्गल जग्गा एकीकरणदेखि लिएर यो युटिलिटी कुराहरूदेखि सम्पूर्ण सावधान गर्नको लागि सनसेट ल ल्याउन खोजिएको छ, त्यसले पनि हाम्रो पूर्वाधार क्षेत्रलाई व्यवस्थित गर्छ र अगाडि बढाउन रोकावट गर्दैन। यसै गरेर निर्माणजन्य र खानीजन्य निर्माण सामग्रीहरू र राइट अफ वेको विषयमा पनि सम्माननीय प्रधानमन्त्रीज्यू सधैँ चासो राखेर वार्ता भएको छ, यसलाई पनि
हुन्छ। घिमिरेज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं नेपाल निर्माण व्यवसायी महासंघका महासचिव शिवहरि घिमिरेसँग, विशेष गरी प्रधानमन्त्री र निर्माण व्यवसायीहरू बीच हिजो भएको छलफलका क्रममा उठेका विषयहरूका सम्बन्धमा आज हामीले कुराकानी गर्यौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।